الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا اتقوا الله وكونوا مع الصادقين سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين الحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. نیچے کر کے رکھتے ہیں, اوپر رکھیں گے مجھے فولڈ کرنا پڑے گا. تصوف کی تعلیم جو ہے بند کمرے میں نہیں ہوتی, بلکہ جہاں کہیں بھی شیخ کے ساتھ صحبت نصیب ہو جاتی ہے وہاں اس کی تعلیم شروع ہو جاتی ہے. باقی جگہوں پر ادارے بنائے جاتے ہیں اور کتابیں ہوتی ہیں اور وہاں استاد بیٹھ کر پڑھاتا ہے. یہاں نہ کسی کتاب کی ضرورت ہوتی ہے نہ کسی عمارت کی ضرورت ہوتی ہے. جہاں کہیں کوئی اللہ والا بیٹھ جاتا ہے وہی کتاب ہوتی ہے, اسی کو لوگ پڑھتے رہتے ہیں. چنانچہ یوں سمجھیں کہ یہ چلتا پھرتا ہوا ایک مدرسہ ہوتا ہے. اب شیخ کے ساتھ آپ کہیں بازار میں جا رہے ہیں تو بازار میں جاتے ہوئے شاپنگ سیکھنی پڑتی ہے شیخ سے. ہم نے ذاتی طور پر اپنے حضرت جی کے ساتھ جا کر شاپنگ کا طریقہ سیکھا. حضرت جی کے ساتھ تشریف لے گئے, وہاں حضرت جی کو شاپنگ کرتے ہوئے اور سلیکشن کرتے ہوئے چیزوں کی دیکھا اور ہم نے سوال پوچھے کہ حضرت یہ کیوں اٹھایا ہے, یہ کیوں لیا, یہ اتنا کیوں اٹھا لیا ہے, کیا کریں گے اس کو. اس طرح کے سوال ہم نے اپنے شیخ سے پوچھے اور انہوں نے تسلی بخش جواب دے کر سمجھایا. شاپنگ کرتے ہوئے سیکھ رہے ہیں, کھانا کھانے کے لیے بیٹھیں گے, دسترخوان لگے گا, ہے جی, اس میں کھانا کھانے کے آداب اور کھانا کھانے کا طریقہ وہ سیکھنا پڑے گا. شیخ کی صحبت میں بیٹھے ہیں, دسترخوان کا لگانا اور دسترخوان کا اٹھانا, کھانا کھانا, سب آپ وہاں پر سیکھیں گے. کسی کام کی وجہ سے, کسی غرض سے کہیں گئے, کسی دفتر میں گئے یا کہیں سفر اختیار کیا, ایئرپورٹ پہ کھڑے ہوئے ہیں تو بھی سیکھیں گے, وہاں پر بھی سیکھنے کو ملا. گاڑی ڈرائیو کر رہے ہیں, شیخ پاس بیٹھا ہوا ہے اور آپ اس کی موجودگی میں غلط ڈرائیونگ کریں گے تو شیخ اسے بھی سکھائے گا. ایک ہی فکر نے کتنا کچھ سکھا دیا. مجھے یاد ہے کہ حضرت جی کے ساتھ یاجز ڈرائیونگ کر رہا تھا اور میری گاڑی کی سپیڈ زیادہ تھی تو حضرت جی نے بڑے تھوڑا سا ڈانٹتے ہوئے اور شفقت کے ساتھ کہا ڈاکٹر صاحب لمٹس میں رہیں. اب ایسا فکر بولا کہ میری ساری کی ساری زندگی لمٹس میں چلی گئی. وہ صرف ڈرائیونگ ہی لمٹس میں نہیں تھی بلکہ اس فکرے میں ایسا میسج تھا کہ جس میں ساری کی ساری زندگی جو ہے لمٹس میں کرنے کا مجھے کمانڈ مل گئی کہ لمٹس میں رہتے ہوتے ہیں. اسی طرح گاڑی چلا رہے تھے اور پیچھے کچھ لوگ جو ہے وہ ہمیں فالو کر رہے تھے تو حضرت جی نے فرمایا کہ آپ کو تو فالو کرانا ہی نہیں آتا, آپ زندگی میں کیا کریں گے. اب دیکھیں کیسا عجیب فکر ہے بولا کہ بھئی یہ پیچھے جو آ رہے ہیں انہوں نے آپ کو فالو کرنا ہے اور آپ نے تو یہ بھی نہیں سیکھا ہوا کہ فالو کیسے کراتے ہیں. اب دیکھیں وہ ایک فکر آج سمجھ میں آتا ہے कि जो पीछे आने वाले होते हैं इन्होंने फॉलो करना होता है, और शेख ने किस अंदाज से कहां पर बैठकर ये सबक सिखा दिया, पीछे आने वाले फॉलो करेंगे तो आपको फॉलो करवाना ही आ रहा। अच्छा, इसी तरह एक मरतबा हजरत जी मौजूद थे, राजेश गाड़ी चला रहा था, इस राजेश की फैमिली भी मौजूद थी और हजरत जी की फैमिली भी मौजूद थी। इस दौरान हजरत जी के जो साहिबजादा साहब हैं सैफी भाई, वो माशाल्लाह लतीफे और खुशगप्पी, और उसके माशाल्लाह उन्होंने किताब लिखी है कि डिप्रेशन का सस्ता इलाज, तो बहुत सारे उन्होंने माशाल्लाह अच्छे अच्छे बातें लिखी हुई हैं। तो उस तो उम्र भी उनकी कम थी, तो वो कहने लगे जी मैंने तो मेडिकल के ऊपर, डॉक्टरी के ऊपर जो है लतीफे सुनाने हैं, हजरत जी आप मुझे इजाजत दें। हजरत जी कहे सैफी चुप कर, कह नहीं नहीं हजरत अबू ये डॉक्टर साहब बैठे हुए हैं और इनकी अहलिया भी डॉक्टर है, तो मैंने इनको डॉक्टरी के ऊपर लतीफे सुनाने हैं। अब हजरत जी ने कई मरतबा सैफी भाई को मना किया कि सैफी चुप कर क्या करते हो, लेकिन उस दिन सैफी भाई का मूड था कि लतीफे सुनाने हैं। जो भी अब एक फैमिली एटमॉस्फेयर के अंदर सैफी भाई डॉक्टरों के बारे में खूब लतीफे सुना रहे हैं, हजरत जी भी महसूस हो रहे हैं, आजिज भी खुश हो रहा है, और तमाम जो गाड़ी में बैठे हुए फैमिली थी वो भी खुश हो रहे हैं, एंजॉय कर रहे हैं। हर हर लतीफा शरीयत के जो है मुताबिक, यानी वो कोई चीज में ऐसा नहीं कि झूठ हो या किसी पे बहतान हो या किसी की दिल शिकनी हो, या यानी बिल्कुल वो उसकी पाबंदी करते हुए उन्होंने कम अज कम एक घंटे लतीफे सुनाए होंगे। हम गाड़ी चला रहे हैं और घंटा भर वो माशाल्लाह लतीफे सुना रहे हैं। कहने का मकसद ये है कि देखो शेख की सोबत जो है चलता फिरता मदरसा होता है, बनिस्बत इसके कि दूसरे मदारिस में बकायदा क्लासरूम का सेटअप होता है, बंद कमरे के अंदर तालिब इल्म को वहां पर अदब आदाब भी सिखाए जाते हैं, तालीम भी सिखाई जाती है, डांट डपट भी की जाती है, खिदमत भी करवाई जाती है, सब कुछ करवाते हैं, लेकिन बंद कमरे में होता है, बाहर वाले लोगों को पता नहीं चलता। हमारे सिलसिले में क्योंकि ये चलती फिरती किताब है और चलता फिरता मदरसा है, लिहाजा आप मस्जिद में दाखिल हो तो आपके सालकीन जो है वो उनकी कैफियत और होगी। अब क्लास शुरू हो गई वहां पर, जैसे मैंने अर्ज किया कि भाई आपको एयरपोर्ट पे भी क्लास चल रही है, बाजार में भी चल रही है, मदरसे में भी चल रही है, मस्जिद में भी हो रही है, किसी के घर दावत पे गए वहां पर भी क्लास हो रही है। लिहाजा वो लोग जो सिलसिले में बैठ होते हैं वो ये बात को समझते हैं कि हमारी क्लास हो रही है, लेकिन जो लोग क्लास में रजिस्टर्ड ही नहीं है ये जब देखते हैं कि ये क्या हो रहा है तो उनको ताज्जुब होता है, वो परेशान होते हैं इस बात से। वो कहते हैं कि भाई ये एक बंदे के गिर्द ये कुछ बंदे दीवाने बन के क्यों फिर रहे हैं, क्या चक्कर है इनका, उनको ये बात समझ में नहीं आती। लिहाजा दूर बैठे हुए वो अजीब अजीब सी बातें कहते रहते हैं, अजीब अजीब से कमेंट्स करते हैं। तो भाई एक तो सालकीन को ये बात समझनी चाहिए कि क्लास तो हो रही है और हमारी मजबूरी है कि इसका निजाम ही ऐसे है कि ये चलते फिरते होना है, लेकिन नए लोगों का हमें ख्याल रखना चाहिए कि ऐसा ना हो कि आपका अदब आपका एहतराम दूसरे लोगों के लिए रुकावट बन जाए, उनकी हदायत के अंदर रुकावट नहीं पैदा करनी, इस अंदाज से चलना है कि दूसरे लोग करीब आए ना कि दूर चले जाए, आपके हरकतों को देखकर वो कहे कि भाई हमें भी ये सब कुछ करना पड़ेगा, भाई अल्लाह माफ करे हम नहीं कर सकते। वजह क्या है कि भाई अभी उनका नफ्स तो सरकश है और वो तो चाहता ही नहीं है कि उसके ऊपर किसी किस्म की भी रुकावट आए, पाबंदी आए, कोई जोर आए, तो वो फौरन भाग जाएंगे, डर जाएंगे। लिहाजा وہ سالکین جو طریقت کے اندر جو ہے ماشاءاللہ محنت کر رہے ہیں، ان کا کیفیت اور ہوتی ہے، دوسرے لوگوں کی کیفیت اور ہوتی ہے. اس بات کو اپنے پلے باندھ لیں، کیونکہ آج کا عنوان شیخ کی خدمت کے بارے میں ہے، اور شیخ کی خدمت کر کے الحمدللہ سالکین تو بھائی بہت خوش ہوتے ہیں اور دوسرے لوگ پریشان ہوتے ہیں. اب بات یہ ہے کہ اس خدمت کو شیخ کیوں کرواتا ہے؟ یہ سمجھ لے کہ انسان کا جو جسم ہے، روح ہے اور نفس ہے، نفس کو مطمئنہ بنانے کے لیے نفس کے اوپر بوجھ ڈالا جاتا ہے. اور نفس تو چاہتا ہے ہر بات میری مزے مزے کی ہو، میرے مطابق ہو. تو شیخ اس کے نفس کو ٹھیک کرنے کے لیے کیا کرے گا؟ اس کے نفس کے برخلاف کام کرے گا. ہاں، یہ ایک اور بات ہے کہ اتنا برخلاف کرے گا جتنا وزن وہ اٹھا سکتا ہے. ٹائم ٹو ٹائم شیخ اس کے نفس کو چیلنج کرے گا اور ٹیسٹ کرے گا کہ کتنا بھڑکتا ہے. جب وہ دیکھے گا اتنا بھڑکا ہے تو اس کی ڈوز کو کم کر دے گا. لیکن ساتھ ہی ساتھ میرے بھائیو، اب بتاؤ کہ اگر لوہے کو نہ کوٹا جائے اور اس سے اس کو مولڈ نہ کیا جائے، اس کو ہیٹ اپ نہ کیا جائے، تو آپ اس لوہے سے کیسے آپ کوئی اچھی چیز بنا سکتے ہیں؟ تو مشین بنانی ہے تو اس کو آگ میں ڈالیں گے، پھر اس کو ذرا موڑیں گے اور اس کو رگڑے دیں گے اور اس کے اوپر کٹائی کریں گے، تب جا کے وہ چیز بنے گی نا، ورنہ تو نہیں بن سکتی. تو شیخ کی کوشش ہوتی ہے کہ بھائی چیز ٹوٹ بھی نہ جائے، لیکن اسے ہیٹ بھی دینی ہے اور اس نے اس پہ ہتھوڑے بھی مارنے ہیں. سالکین کہتے ہیں شیخ کو اصل میں سمجھ نہیں آ رہی. او بھائی، ساری سمجھ کے ہی وہ ہتھوڑے مار رہا ہے کہ وہ اس نے نفس کو کوٹنا ہے، یہی تو اس کی جاب ہے. آپ سرجن کے پاس چلے جائیں اور اسے کہے یہ جو آپ کے ہاتھ میں چھری ہے نا، یہ نہ لگانا مجھے بھائی. تو وہ کہے گا یار عجیب بات ہے، اس کو نہیں لگاؤں گا تو کام کیسے کروں گا؟ وہ کہا میرے کٹ مار دیں گے. نہیں، ایسا نہ کرنا بھائی. تو آپ بتاؤ کہ بھائی اس کا سرجری کیسے کرے؟ وہ پھکے مارے اس کو. آپ بتائیں کیا کرے بھائی؟ آتے ہیں شیخ کے پاس، امید یہ لگاتے ہیں اتنے عرصے سے ہم اس کے ساتھ رہ رہے ہیں تو ہمارے اندر تبدیلی ہونی چاہیے. تبدیلی کیوں نہیں ہوئی بھائی؟ اس لیے کہ تم نے اجازت ہی نہیں دی. تم اجازت دیتے تو ہم تبدیلی لاتے. اچھا، اب دیکھو، پہلی بات تو آپ یہ سمجھ لیں، سنت پر چلنا سراسر نفس کے خلاف ہے. نفس نہیں چاہتا، ابتدا میں نفس نہیں چاہتا کہ بندہ سنت پر عمل کرے، دین اسلام پر چلے، نفس نہیں چاہتا. خاص طور پر سنت کے اعمال جتنے بھی ہیں، اگر آپ ان کو غور کریں گے آپ کو محسوس ہوگا بڑے بھاری ہیں، بڑے بھاری ہوتے ہیں. اب گاڑی رکھنا کتنا بھاری کام ہے بھائی سے پوچھ لو، ہے نا؟ اب اس نے یہ وزن اٹھا لیا ہے، کیسے اٹھا لیا ہے جی؟ چھوٹی بات ہے. ایسے لوگ بھی ہیں جو اساتذہ کے سلسلے میں داخل ہوئے اور انہوں نے کئی سال جو ہے سعودیہ میں وقت گزارا، مکہ مدینہ کو دیکھا ہوا ہے، وہاں رہ چکے ہیں، لیکن متشرع ہونے کی نعمت نصیب نہیں ہوئی، بیعت کے بعد ہوئی ہے. بیعت کرنے کے بعد ان کو یہ نعمت نصیب ہوئی. کیا وجہ؟ وہاں رہتے ہوئے بھی نعمت نصیب نہیں ہوئی. او بھائی، کسی کی صحبت میں رہنے کے فائدے ہوتے ہیں. جب نفس کو کچلا جاتا ہے تو پھر اندر سے جو ہے اعمال نکلتے ہیں. تو ایک بات تو پکی ٹھکی ہے کہ جس بندے نے تباہ سنت کر لی، اس نے اپنے نفس کے برخلاف عمل کیا. ٹھیک ہے نا؟ الحمدللہ शुक्र पढ़ना चाहिए ना, सब लोग कहे अल्हम्दुलिल्लाह, अल्लाह ने तौफीक दी है, हमने कौन से अपने जोर बाजू से कुछ कर लिया है, हमारे बड़ों ने दुआएं मांगी है तो अल्लाह ताला ने हमें तौफीक दे दी है, तो अल्हम्दुलिल्लाह। लेकिन नफ्स ऐसी गंदी चीज है कि ये बंदे को बार बार जो है ना बुराई की तरफ ले जाता है। लिहाजा हमारे हजरत जी पढ़ते हैं, मिट मिट के मिट जा फकीरा, ये तू समझे तू है मिटिया, इस तो भी मिट जा फकीरा। अब बताओ कि ये इसका क्या मतलब है कि अपने आप को तूने मिटाना है जी, और अगर आपको ये एहसास बाकी रह जाए कि अल्हम्दुलिल्लाह भाई मैं तो बड़ा मिट गया हूं, तो तू अजय नहीं मिटिया, क्योंकि अभी एहसास बाकी है कि मैं बड़ा मिट रहा हूं। जिस पहले को ये एहसास हो ना कि मैं जनाब आज मिस्कीन फकीर हूं, बस हम तेरे अभी चक्कर में है, क्यों इसको अभी एहसास बाकी है जी। कई लोगों से आप उनकी कोई खिदमत करें या कोई ऐसी नहीं 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 बस मुझे नहीं 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 नहीं, इसका मतलब अभी बीमार है ये, ये नहीं 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 जो कर रहा है ना, इसका मकसद क्या है, ये अभी बीमार है। वरना क्या फर्क पड़ता है मुझे बताओ, कोई आपके तारीफें करे, कोई आपको गालियां दे, यार क्या फर्क पड़ता है, दीवार को कोई फर्क पड़ता है, दीवार के पास खड़े हो जाए आपका ये बड़ी खूबसूरत दीवार है, दीवार मुस्कुराने लग जाएगी है? या आपका ये बड़ी टेढ़ी दीवार बनी हुई है जी, रोने लग जाएगी, कुछ भी नहीं होगा भाई। जिस बंदे ने वाकई अपने आपको मिटा लिया है, उसके पास तारीफ और उसके पास बद तारीफी की अहमियत खत्म हो जाती है। जो मर्जी करते फिर उसको क्या फर्क पड़ता है, उसकी नजर होती है कि अल्लाह के हाँ भाई क्या है मेरा अकाउंट, अगर अल्लाह के हाँ मंजूर तो अल्हम्दुलिल्लाह, अल्लाह के हाँ ना मंजूर तो सारा जहान आपकी तारीफें करता फिर गीत गाता फिर, तो उसकी कोई अहमियत ही नहीं है, जो मर्जी करते। भारत ये जो कैफियत है ना मिटने की, और वाकई अपने आप को हकीर समझ लेना और हकीर होने का भी एहसास खत्म हो जाना, ये कोई छोटी बात नहीं है, बंदे का ये मामला ही खत्म हो जाएगा, है ना। तो अब बताओ कि अल्हम्दुलिल्लाह हमारे मशायख मेहनत करते हैं, और हमने अपने हजरत जी को देखा कि वो जैसे कहते हैं ना बंदे जी किट्ठी मार देते हैं पंजाबी में इसको कहते हैं, तो बिल्कुल वो इस चीज का एहसास खत्म करा देते हैं, ऐसा मिटा देते हैं कि मिटने का एहसास ही खत्म हो जाता है, बल्कि बंदे को अपनी नेकियां अपनी बुराइयां महसूस होने लग जाती हैं, उसको यकीन हो जाता है कि भाई मेरे अंदर गंदी गंद है। लोग तारीफ करते हैं इसलिए कि भाई वो अच्छे होंगे, उनका गुमान अच्छा होगा, और इनको वाकई यकीन होता है इस बात का, तो इस लेवल तक बंदा पहुंचता है और उसके साथ वो मुकम्मल तौर पे अपने आप को अल्लाह के सुपुर्द कर देता है। अब इस कैफियत तक पहुंचाने के लिए आप बताएं कि भाई क्या किया जाए। चलो भाई आप समझदार लोग हैं, साइंस पढ़े हुए लोग हैं माशाल्लाह, यहाँ पर रखकर मुफ्ती साहब भी यहाँ पर मौजूद हैं, हम आपसे मशवरा ले लेते हैं भाई, बताओ कि क्या करें, नफ्स को कैसे सिखाएं। आमतौर पर जो लर्निंग की थ्योरीज होती हैं उसमें क्या होता है कि भाई उसमें रिवार्ड एंड पनिशमेंट थ्योरी होती है, किसी को सिखाना हो तो क्या किया जाता है, रिवार्ड एंड पनिशमेंट दो ही चीजें होती हैं। जब बंदा इबादत करता है इस सिलसिले के अंदर चलता है, जिक्र करता है, अल्लाह इत्मीनान कल्ब अता फरमाते हैं, इंसान को एक मजा आता है, सुकून मिल रहा होता है, तो ये क्या चीज मिल रही है उसको, रिवार्ड मिल रहा है, इसीलिए उसको करता चला जाएगा। आप भाई यहां से उमरा करने गए, हज करने गए, आपने इबादत की, आपका जी लगा, खुश हुआ, अल्लाह का घर देखा है, सुभान अल्लाह है जी, अच्छे कारी की आवाज सुनी, वाह भाई वाह, दिल खुश हुआ है जी, नमाज पढ़ी, दिल को सुकून मिला, फिर नमाज पढ़ने आएंगे, फिर हज करने जाएंगे, फिर कुरान पढ़ेंगे, तो ये एक अल्लाह ताला ने एक निजाम बनाया है। हजरत मुजद्दद अंसारी रहमतुल्लाह फरमाया करते थे, अगर मुझे سالکین کے دل جوئی کا خیال نہ ہوتا، میں اللہ تعالیٰ سے دعا کرتا کہ یا اللہ ان کے دل میں ذرا بھی مزہ نہ رکھ، جو یہ مزہ ملتا ہے یہ مزہ ذرا بھی نصیب نہ ہو، یہ خالص تیری عبادت کریں. اس سلسلے کے اندر ذکر اذکار مراقبے کرنے سے مزہ نصیب ہوتا ہے. لیکن ہمارے حضرت جی کیا فرماتے ہیں، عبد اللطف نہیں بننا، عبد اللطیف بننا ہے، خالص اللہ کی عبادت کرنی ہے. اب خالص اللہ کی عبادت کرنے کے لیے نفس کو کیا کرنا پڑے گا، رگڑا دینا پڑے گا جی، رگڑا دینا پڑے گا. تو شروع شروع میں جب شیخ سالکین سے خدمت کرواتا ہے اس کا جی نہیں چاہتا، مجبوری سے یہ کام کروانا پڑتا ہے، نہ جوتے اٹھانے کو جی چاہتا ہے، نہ شیخ لولا لنگڑا ہے کہ وہ اس کا جوتا نہیں اٹھا سکتا اپنا، جب کوئی پاس نہیں ہوتا تب بھی تو جوتے اٹھاتا ہے اپنے، اپنا کام کرتا ہے کہ نہیں کرتا، بندے دیکھ کر وہ اس کے ہاتھ پاؤں کام کرنے بند کر دیتے ہیں، ایسا نہیں ہوتا بھائی. وہ سارے کام وہ خود کر سکتا ہے، وہ اجازت دے دیتا ہے کہ تاکہ تمہاری ٹریننگ ہو جائے. تمہارا یہ جھکنا، جوتے اٹھانا، خدمت کا کرنا، یہ سب کا سب شیخ کو فائدہ نہیں پہنچاتا، آپ کو خود فائدہ پہنچاتا. شیخ اپنے لیے نہیں کرواتا، ایک بندہ تو خدمت کر رہا ہوتا ہے، دوسرا بندہ دھکے مار رہا ہوتا ہے، اس کی وجہ سے الٹا درد بڑھ جاتا ہے. بیک وقت آپ ایک بندہ خدمت کر رہا ہے، دوسرا درد پیدا کر رہا ہے، شیخ چپ کر کے پڑا رہتا ہے. اچھا جی کر لو، وہ تکلیف اٹھا رہا ہوتا ہے الٹا. ہر بندے کو تو خدمت کرنی نہیں آتی، جو بندہ شروع شروع آتا ہے تو وہ بیچارے کو کچھ آتا ہے خدمت کرنے کا طریقہ، کچھ بھی نہیں آتا اس کو. لیکن اور سیم ٹائم پر شیخ کو یہ بھی پتا ہوتا ہے کہ اس کا خدمت کرنے کو دل ہی نہیں کرتا. اور خدمت کروانا تو علیحدہ بات ہے، اس کا دل ہی نہیں کرتا، اس کو زبردستی خدمت کروائی جاتی ہے، یہ کڑوی دوائی اس کو پلاتی ہے، پلائی جاتی ہے. اور اسی کو کرتے کرتے اس کو شروع میں وہ تکلف سے کرتا ہے اور بعد میں اس کو مزہ آتا ہے. شروع میں اس کو کرنے کا جی نہیں چاہتا، کس کا جی چاہتا ہے، ساری زندگی کسی کے جوتے نہیں اٹھائے، اللہ کے سامنے جھکنا پسند نہیں کرتے، کسی بندے کے سامنے جھکنا تو آسان کام ہے، توبہ توبہ. لیکن بھائی نہ ہم نے اللہ کو دیکھا، نہ رسول اللہ کو دیکھا جی. تو اب بتاؤ جب تک کوئی زندہ مثال موجود نہ ہو جو اس کام کو کروائے تو بندہ کیسے سیکھے گا، کیسے اس کو سکھائے. اس کے علاوہ اور طریقہ بتائیں کہ جس سے انسان کا تزکیہ کیا جا سکتا ہو، جس سے اس کے رگڑے دیے جا سکتے ہوں اور اس کے نفس کو سڑھایا جا سکتا ہو. کروانا پڑتا ہے نا، مجبوری ہے. لہذا شیخ اپنے آپ کو اس کے لیے پیش کر دیتا ہے کہ کر لو خدمت، جو کرنی ہے کر لو، موقع دیتا ہے. اس کے ساتھ ساتھ اور بھی مجاہدے ہوتے ہیں، جیسے الحمدللہ قلت طعام ہوتا ہے، قلت کلام ہوتا ہے، قلت منام ہوتا ہے، اس قسم کے باہر کچھ چیزوں کے اوپر پابندی ہوتی ہے. آج کے دور میں جسم، کیونکہ ہم لوگ بہت سارا جنک فوڈ کھاتے ہیں تو ہمارے جسم کمزور ہو چکے ہیں. تھوڑا سا آپ مشقت دے دیں کسی کو، ہارڈ جاب کروا دیں یا کھانے پینے کے اوپر پابندی لگا دیں جو کہ ہمارے بزرگ لگایا کرتے تھے، آج کا بندہ برداشت نہیں کر سکتا. لہذا خانقاہوں میں آج کل کھانا پینے کی اجازت دی ہوتی ہے، کھا پی لو، بھوکھا نہیں مارتے. پہلے بھوکھا رکھتے تھے، مجاہدے بھوکھے بڑے برداشت کرواتے تھے، جو اٹھا سکتا ہے اس کو اٹھانا چاہیے، بھوکھا رہنا چاہیے، اس کے فائدے ہیں. آج کے دور میں سالکین کو خاموش رہنے کا مجاہدہ کروایا جاتا ہے کہ خاموشی اختیار کرو. شیخ کے سامنے بھی نہیں چپ کرتے لوگ، تو آگے سے مشورے دے رہے ہوتے ہیں، ادھر کی بات ادھر کی بات. اور دوسرا ہے کہ سونے نہیں دیتے، نیند نہیں کرنے دیتے. یہ آج کل کے مجاہدوں میں سے مجاہدے ہیں کہ جب آپ شیخ کے پاس جائیں گے تو بٹھائے رکھیں گے، نہ وہ خود سوئے گا نہ آپ کو سونے دے گا. تو یہ ایک قسم کا مجاہدہ ہوتا ہے، जानबूझ के करवाया जाता है, वरना बिस्तर तो खुद ही लेके आए हैं, है जी, बिस्तर ला के डाल देते हैं और उसके बाद कहते हैं सो जागो, है? और तरीके तरीके से बिजी किया जाता है, मुजाहिदा है ये किस्म का। तो बहरहाल जो बंदा शेख की खिदमत इतनी आजीव इंतसारी से करता है कि शेख को उसकी खिदमत को देखकर मुरीद का वो आशिक हो जाता है, शेख जो है खिदमत करने वाले की खिदमत को देखकर उसे मोहब्बत करने लगता है, ऐसे मुरीद फिर गोया शेख की मुराद बन जाते हैं, शेख फिर उनको चखने लगता है वो, और उनके लिए दुआएं मांगना शुरू कर देता है। एक है दुआएं करवाना और एक है दुआएं लेना, ये फर्क होता है। जो ऐसी खिदमत करता है टूट कर कि वो खुद ब खुद जो है शेख उसको चाहने लग जाता है, तो भाई ये खिदमत जो है ना करने का तरीका है। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के पास तीन अब्बाद थे जिनका नाम अब्दुल्ला था, एक हजरत अब्दुल्ला बिन अब्बास, दूसरे अब्दुल्ला बिन मसूद रज़ियल्लाहु ताला अन्हु, और तीसरे अब्दुल्ला बिन उमर रज़ियल्लाहु ताला अन्हु। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम इन तीनों के लिए तहज्जुद में नाम लेकर दुआ मांगते थे। सुभान अल्लाह, देखो कितनी बड़ी बात है, इंसान ऐसी खिदमत करे कि शेख तहज्जुद में उठकर उनके लिए दुआ मांगे। महाराज जी फरमाते हैं मैंने आपके लिए मुल्तजम से लग के दुआ मांगी। मुल्तजम तक पहुंचना कितना मुश्किल होता है, और वहां पहुंचकर शेख का याद रखना किसी को और उसके लिए दुआ मांगना, ये तो नसीब वालों की बात है ना, कि मुल्तजम से लग कर शेख दुआएं मांग रहा हो। आप अंदाजा करें वो दुआएं फिर इंसान की जिंदगी को कितने फायदे पहुंचाएगी, वहां से कहां पहुंचा देगी। अब अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम इन तीनों के लिए तहज्जुद में इनका नाम लेकर दुआ फरमाते थे। नतीजा क्या निकला, हजरत अब्दुल्ला बिन अब्बास रज़ियल्लाहु ताला अन्हु इमामुल मुफस्सरीन बने, हजरत अब्दुल्ला बिन मसूद रज़ियल्लाहु ताला अन्हु इमामुल फुकहा बने, और हजरत अब्दुल्ला बिन उमर रज़ियल्लाहु ताला अन्हु इमामुल मुहद्दिसीन बने। ये फिर रिवार्ड मिलता ना खिदमतों का, कि एक वक्त में खिदमत कर रहे होते हैं, अपने आप को मिटा रहे होते हैं, लेकिन अंदर ही अंदर अल्लाह रब्बुल इज्जत उनको चमका रहे होते हैं, उनको फायदे मिल रहे होते हैं। सुभान अल्लाह, आज खिदमत कर रहे होते हैं कल अल्लाह ताला फिर इनकी खिदमत करवा रहे होते हैं। ऐसे थोड़ी है कि भाई मखलूक भाग पड़ी है और उन्होंने खिदमत करनी शुरू कर दी। अब जब बंदा शेख की खिदमत कर रहा होता है तो एक फायदा उसको ये नसीब होता है कि उसको शेख का कुर्ब नसीब हो जाता है, वो शेख के करीब बैठता है, उसको शेख से बात करने का मौका मिलता है, शेख की उस पर तवज्जो चली जाती है, शेख उसके बारे में सोचता है, ये कुर्ब नसीब हुआ उसको, और खिदमत करते हुए इस कुर्ब के वजह से उसको फैज अखज करना आसान हो जाता है। तो मुतवज्जे हो गया शेख अल्हम्दुलिल्लाह, ये ऐसे समझ ले कि आप अंधेरे कमरे में हैं और एक टॉर्च है किसी के पास और आपको कुछ चीज देखनी है, रास्ता देखना है, और वो टॉर्च को आपकी तरफ यूं कर दे तो आपको रास्ता नजर आना शुरू हो जाएगा, अब आप कदम उठाते चले जाएंगे। और अगर वही बहुत सारे बंदे जा रहे हों और उसमें वो टॉर्च दूसरी तरफ कर दे उसको रास्ता नजर आने लग जाएगा। तो हम सब क्या कहते हैं, हम नमाज में पढ़ते हैं इहदिनस्सिरातल मुस्तकीम, अब जिब्रील अलैहिस्सलाम तो नहीं आएंगे सिराते मुस्तकीम से चलाने के लिए, जो ईमानदारी के साथ सिंसियरिटी के साथ कहेगा इहदिनस्सिरातल मुस्तकीम, अल्लाह रब्बुल इज्जत उसके शेख के दिल में इस बात को इल्हाम कर देंगे। और उसके लिए ऐसा जरिया बना देंगे कि उसके लिए सीधे रास्ते पे चलना आसान हो जाएगा। हम अगर ऐसी जबानी कलामी इधर सिरात मुस्तकीम खड़े पढ़ते रहेंगे तो भाई पढ़ते रहो, सारी जिंदगी पढ़ते रहो। अगर कोई बंदा सच्ची दिल से ये बात कहता है तो यूं समझे कि जब शेख की तवज्जो हुई इसको बस यूं समझ ले कि जैसे टॉर्च आपकी तरफ हो गई, तो अब वो टॉर्च आई तो आपको रोशन रास्ता नजर आने लगा और आपके लिए ये चीज जो है आसान हो गई। तो इसलिए जब भी खिदमत करें तवज्जो इलल्लाह रखें, तवज्जो इलल्लाह की नियत किया करें। तालकिन तो उस वक्त बैठे हुए रो रहे हैं बाजू का सा, यार किस मुसीबत में फंस गए, मुझे ये काम बता दिया है, मुझे ये कर दिया है, ये भी मैंने करना है। अजीब बात है, शेख जब काम बताता है इसको ऐसे समझा करें जैसे फर्ज नमाज और नफल नमाज का फर्क होता है। जब शेख ने काम बताया तो यूं समझे जैसे फर्ज नमाज पढ़ने का अजर सवाब ज्यादा होता है और नफल नमाज पढ़ने का दर्जा उससे कम होता है, बिल्कुल यही फर्क हो जाता है। एक काम है कि आपने अपनी मर्जी से किया और एक है कि शेख ने आपको काम बता दिया जिस पे आपको ड्यूटी पे लगाया, इसको समझे फर्ज नमाज पढ़ने का अजर सवाब मिलेगा। अब इसका दर्जा कहीं से कहीं निकल गया तो उसका उसमें बरकतें, उसमें फायदे, उसमें फर्क। हमने अपनी जिंदगी में पक्का ठक्का देखा हुआ है अगर हजरत जी ने हमें कोई काम बताया था अल्हम्दुलिल्लाह तो हमारे लिए उस काम की बरकतें और फायदे आज तक हम अपनी जिंदगी में देख रहे हैं। हमने अगर वो काम हजरत जी के लिए पहली दफा किया उस नियत से, लेकिन क्या सिर्फ हजरत जी के लिए ही उस तरह का काम होता है, बाद में भी तो होता है। मिसाल के तौर पर मैं आपको एक मिसाल देता हूँ, मेरे पास जीएमसी वाली गाड़ी है, आप लोगों ने अक्सर ने देखी हुई है। तो मैंने गाड़ी खरीदनी थी, मैंने हजरत जी से पूछ लिया, हजरत जी मैं कौन सी गाड़ी लूं, मैं जीएमसी, इतनी बड़ी गाड़ी होती मैं क्या करूंगा उसको, तो भाई हाँ मखा मैं अपनी शान बना के चलूंगा, मैं भाई मैं भी तो आया करूंगा उसमें, मैं क्या करूंगा कुछ बस बिल्कुल तो कल ही लेंगे, ये तो कल ही नहीं है। जनाब हमने वो जीएमसी खरीद ली, हजरत जी आएंगे, हजरत जी की नियत से जीएमसी खरीदी हुई है, माशाल्लाह हजरत जी बैठेंगे और जनाब बस ना उसकी कीमत का फिक्र, ना कोई बात, ना कुछ, दिल में कोई ख्याल ही नहीं आया और ब्रांड न्यू गाड़ी हमारे पास आ गई। हजरत जी के आने से पहले, जैसे हजरत जी ने आना था तो उससे पहले पहले हमने कहा भाई जीएमसी लेनी है। हजरत जी आए, हजरत जी ने देखा, हाँ डॉक्टर साहब वाह भी वाह मुबारक हो, बहुत अच्छी गाड़ी ली आपने, बहुत अच्छी बात है। तो जो भी अब हजरत जी आप इधर बैठे, हजरत जी आप चले, माशाल्लाह हम ले जा रहे हैं, हजरत जी इधर चले, हजरत जी उधर चले, बड़ा जी खुश हो रहा है कि वाह वाह मेरे हजरत जी जो है ना इसमें जीएमसी में बैठे हुए हैं और इसमें हम बड़ा बड़ा अच्छा सफर गुजर रहा है, हजरत जी भी बड़े इंजॉय कर रहे हैं। हाँ भाई आपने गाड़ी जीएमसी वाले लिए मेरे, अब बताओ 2005 में हजरत जी तशरीफ लाए थे, 2005 से लेकर आज तक कितना वक्त गुजरा और मैंने कितनी जीएमसी की राइड की, मुझे ज्यादा फायदा हुआ या हजरत जी को फायदा हुआ, किसको फायदा हुआ, मुझे फायदा हो गया ना हजरत जी की बात मानकर, देखो मैंने कितने मजे लूट लिए। ये फर्क होता है कि शेख ने अगर कोई काम बता दिया उस काम को करने का आपको बाद में फायदा होता है। अच्छा इसी तरह हमने देखा हजरत जी ने कुछ बातें समझाई, डांटा भी सही कि आपको काम नहीं आता, ये कैसे किया है, फला किया, जो भी कह दिया हजरत जी ने, है ना। मिसाल के तौर पे हज पे हजरत जी के साथ हमने हज किए और हज के दौरान हजरत जी काम बताते थे, ये काम करो, ये काम करो, फला करो, ये करो। अच्छा जी हजरत जी, जी हजरत जी, मैं आपको सच बताऊं कि एक बार मैंने अराफात से मुजदलफा तक जब मैं पहुंचा तो तकरीबन तकरीबन इतना बड़ा गट्ठा मेरे सिर के ऊपर था, सारे साथियों का सामान मैंने अपने सर के ऊपर रखा हुआ था। मैं आपको सही बताऊं कि हजरत जी ने कहा है ये भी चाहिए, ये भी चाहिए, मैंने सुन लिया था, मैंने सारा कच्चा करके اللہ اکبر، اکٹھا بنایا تو سر پہ رکھ لیا. اچھا اب میں آپ کو بتاؤں، بس کا سفر تھا، وہ باہر نکلنا تھا، میں دروازے میں پھنس گیا. اب جلدی جلدی اڑنا جی، جلدی اترو جلدی اترو جلدی اترو. کیسے اترے بھائی؟ وہ گٹھا اٹھایا ہوا سر پہ، وہ گٹھا دلا دڑ کر کے نیچے گرا، میری اینک بھی گر گئی، ٹوٹ گئی ہے جی. تو میں نے گٹھا پھر جناب کٹھا کر کرا کے میں نے پھر اس کو سر پہ رکھا اور بھاگ بھاگ کے حضرت جی کے پیچھے جا رہا ہوں. حضرت جی یہ جناب سب کا سامان آ گیا الحمد للہ. حضرت جی نے کہا ڈاکٹر صاحب بادشاہ بڑا اچھا کیا آپ نے. حضرت جی نے کہا پانی کی بوتل اکٹھی کر لینا، یہ کر لینا، وہاں وضو کے لیے کام آئے گا، یہ کریں گے. تو میں نے باقی چیزیں، پانی کی بوتل، اچھا وزن تھا وہ، ایک جنون تھا میرے بھائی، وہ صرف رکھ کے جناب ہم پہنچ گئے. جناب یہ گٹھا آ گیا. حضرت جی نے جناب وہ بوتلیں ساتھیوں کو دی کہ چلو بھائی وضو کے لیے، سنجے کے لیے وہاں کام آئے گا. اور وہ جناب اس طرح سے حضرت جی کے ساتھ چند حج کرنے کا فائدہ کیا ملا کہ اللہ رب العزت نے آج کتنے سالوں سے حج گروپ چلانے کے توفیق عطا فرمائی. یہ وہ چند حج ہیں جو حضرت کے ساتھ کرنے کا فائدہ ہوا. میں کبھی بھی ساری زندگی سوچ لوں نا کہ میں ہر سال حج کر لوں، ممکن ہی نہیں تھا میرے لیے. لیکن جب میں یہ سب کام کر رہا تھا مجھے کچھ بھی پتہ نہیں تھا کہ میں کیا کیے جا رہا ہوں. ایک بس محبت تھی شیخ کی، دیوانگی تھی، اور شیخ کا حکم تھا کرتے چلے جاؤ کرتے چلے جاؤ کرتے چلے جاؤ، اس کے علاوہ کچھ پتہ نہیں تھا. اچھا یہ بھی نہیں ہے کہ بھئی میرے اس گٹھے کو دیکھ کے کوئی میرے پہ ترس کھاتا کہ یار اس کو، اور نہ ہی میں نے اپنے دل میں یہ تمنا کی کہ کوئی آگے میری مدد کر دے. بلکہ میں آپ کو بتاؤں کہ حضرت جب تشریف لایا کرتے تھے، ساجد کے گھر رہتے تھے، تو میں نے اپنی نیت کر لی کہ حضرت جی 100% میرے مہمان ہیں، بلکہ میرے فیملی ممبر ہیں. جس طرح سے میرے بچے ہیں، میرے گھر والے ہیں، میرے والدین ہیں، تو میں نے ایسے تصور کر لیا کہ حضرت جی جو ہے نا وہ میرے لیے میرے والد ہیں، ان کے گھر والے میری والدہ ہے، ان کے بچے بھائی میرے بھائی ہیں، یہ میری فیملی ہے. لہذا میں نے اپنے آپ کو یہ بات سمجھا دی کہ 100% حضرت جی کے سارے کام میرے ذمہ ہیں. اگر کوئی ہیلپ کرے گا جزاک اللہ بھائی، اس کی بڑی مہربانی، شکریہ. لیکن میرے دل سے کسی کی بھی جو امید ہوتی ہے نا وہ ختم ہو گئی تھی. اے ٹو زی سارا کام میرے ذمہ ہے اور میں کرتا چلا جاتا تھا، محسوس ہی نہیں ہوتا تھا کہ بھائی کسی نے میرے ساتھ ہیلپ کرنی ہے کوئی، نہ میں کسی طرف دیکھتا تھا نہ کچھ کرتا تھا، بس اپنا کام کو کرتے چلا جاتا. تو بہرحال یہ باتیں میں اس لیے نہیں کھول رہا کہ میں اپنے فضائل بتانا چاہتا ہوں، سمجھانے کے لیے یہ باتیں میں آپ کے سامنے مجبوراً کھول رہا ہوں تاکہ آپ لوگ اس بات کو سمجھیں. الحمدللہ میں نے نہیں دیکھا کہ کسی سالک نے کوئی ایسا عمل کیا ہو میرے ساتھ جو میں اپنے شیخ کے ساتھ نہ کر سکتا ہوں. اس عاجز نے جو کیا ہوا ہے وہی اس کو واپس مل رہا ہے. کوئی چیز بھی ایسی نہیں مجھے اپنی زندگی میں ملتی جو میں نے نہیں کی ہوئی اور میرے ساتھ کو ہو رہی ہو. الحمدللہ میرے اللہ کا احسان ہے. اب ایک سوال لوگوں کے ذہن میں آتا ہے کہ بھئی جہاں کوئی اللہ والا ہو تو خود بخود کئی لوگ اپنے آپ کو اللہ والوں کی خدمت کے لیے وقف کر دیتے ہیں، لوگ اکٹھے ہو جاتے ہیں، اللہ والا کوئی آ جائے لوگ اس سے کہتے ہیں ہم آپ کی خدمت کرتے ہیں، ایک کام ہوتا ہے دو بندے لپٹتے ہیں کہ بھئی ہم کام کر لیں. تو بعض لوگ اس کو سوچتے ہیں کہ اس کی کیا وجہ ہے، ایسا کیوں ہو رہا ہے ان کے ساتھ، یہ کچھ انیوژل سی بات ہے کہ ان کی طرف لوگ زیادہ کیوں مائل ہو رہے ہوتے ہیں. اس کی وجہ یہ ہے کہ اللہ والے اپنے آپ کو دین کی خدمت پر لگا دیتے ہیں، ان کو عبادت کر کے ثواب ملتا ہے اور ان کو اللہ والوں کی خدمت کر کے ثواب مل رہا ہوتا ہے. ایک نظام ہے اللہ تعالیٰ کا کہ یہ لوگ کیونکہ اپنے آپ کو اللہ کے دین کے لیے وقف کر دیتے ہیں تو اب ان کی خدمت کر کے لوگوں کو سکون بھی ملتا ہے, مزہ بھی آتا ہے اور ثواب بھی ملتا ہے. اللہ تعالیٰ کا ایک نظام ہے الحمدللہ. اللہ تعالیٰ اس طریقے سے دین کو پھیلاتے ہیں. اللہ والے جو ہیں ان کی صحبت میں بیٹھ کر انسان کو روحانی نعمتیں ملتی ہیں, تو اس کا احسان مند انسان ساری زندگی رہتا ہے کیونکہ اس کی وجہ سے روحانی نعمتیں مل رہی ہوتی ہیں. تو کتابوں میں لکھا ہے کہ اپنے شیخ کا احسان بندہ نہیں اتار سکتا. کیسے اتار سکتا آپ بتاؤ؟ ہمارے شیخ نے جو ہمارے ساتھ کیا ہم اس کو بدلہ کیا دے سکتے ہیں؟ پاسیبل ہی نہیں ہے. شیخ کا احسان بندہ اتار ہی نہیں سکتا. لہذا جس طرح والدین کے بارے میں کہا کہ والدین کی نسبت سے ان کے عزیز رشتہ داروں کا خیال رکھا جاتا ہے, خالہ کا, پھوپھی کا, ماموں کا, چچا کا, دادا دادی, نانا نانی کا خیال رکھا جاتا ہے. اس وجہ سے ان کا رشتہ جو ہے والدین کے تھرو ہوتا ہے. والدین کا احسان اور والدین کی شکر گزاری کرنا آج جمعے میں ماشاء اللہ صلاح الدین نے بیان کیا تھا. تو اب دیکھو اسی طرح جو شیخ ہوتے ہیں ان سے ہمیں روحانی نعمت ملتی ہے, ان کی احسان مندی کرنا اور ان کے رشتہ داروں کی احسان مندی سمجھنا یہ بھی ایک ضروری عمل ہوتا ہے. اس سے بھی انسان کو روحانی فائدہ ملتا ہے. شیخ کے گھر والے, شیخ کی اولاد, شیخ کے جو ہے عزیز رشتہ دار, ان سب کے ساتھ احترام سے رہتے ہیں, اس سے انسان کو اپنا فائدہ ہوتا ہے. پھر شیخ کے پیر بھائیوں کے ساتھ احترام کرنا, یہ بھی یاد رکھو کہ شیخ کے پیر بھائیوں کے ساتھ ان کے ساتھ بھی اپنے دل میں احترام رکھو. حتیٰ کہ وہ سالکین جو پہلے بیعت ہو جاتے ہیں اور بعد میں بیعت ہونے والوں کو چاہیے کہ اپنے سینئرز کا بھی احترام رکھو. درجہ بدرجہ اس کا خیال رکھنا یہ بھی طریقت کے اندر ضروری ہوتا ہے. لوگوں کو پتہ نہیں ہوتا اس چیز کا. دیکھو ایک بات یہاں پر ایک نقطہ سمجھ لو, خلافت جو ہے یہ ایک ذمہ واری ہے, رسپانسبلٹی ہے, اور یہ تو ملتی ہے کسی کسی کو, لیکن جو نسبت کا نور ہوتا ہے یہ نسبت کا نور تو ہر خالق کو ملتا ہے, اس کے مطابق ملتا ہے. جس کی جتنی محبت ہوتی ہے, جتنا کسی نے محنت کی اس کے مطابق اس کو ملا. تو لہذا نسبت کا نور تو سب میں ہوتا ہے, خلافت کسی کو مل گئی, اللہ نے کام لینا چاہتا ہے, ٹھیک ہے. اسی طرح جو ہمارے حضرت جی سے متعلقین, خاص طور پہ اس مسجد کے اندر جب آپ لوگ آتے ہیں تو جو حضرت جی سے متعلق لوگ ہوتے ہیں ان کو صاحب نسبت سمجھا کرو. پوائنٹ سمجھا رہے نا؟ اگر وہ خلافت نہیں ہے ان کے پاس گو, لیکن صاحب نسبت تو ہے نا, وہ نسبت کا نور تو وہ پا چکے ہیں, شیخ کی صحبت میں رہ چکے ہیں, ان کے دل نورانی ہو چکے ہیں الحمدللہ. تو لہذا جو ہے ہمیں ان کا ادب بھی کرنا ہوتا ہے. یہ نہیں ہے کہ بھئی وہ تو حضرت کے خلیفہ نہیں ہے تو جو مرضی کرتے رہو, ایسا نہیں ہے. اس چیز کا خیال رکھنا پڑتا ہے. اسی طرح شیخ کے جیسے میں نے بتایا کہ اولاد ہوتی ہے تو ان کا بھی انسان کو خیال رکھنا چاہیے. شیخ کی خدمت کرتے ہوئے ایک بات ذہن میں رکھیں کہ شیخ کے مزاج کو سمجھنا پڑتا ہے. خدمت جب ہی قبول ہوتی ہے جب آپ اس کے مزاج کو سمجھ رہے ہوتے ہیں. ایک چیز کو وہ لائک ہی نہیں کرتا, آپ لا کے اس کو دیں گے تو آپ کی قبول نہیں ہوگی وہ چیز. یا ایک وقت کسی چیز کی اس کو تمنا ہے, اب وہ لا کے دے دیں گے تو سبحان اللہ ٹریگر کرے گی, توجہ ملے گی, دعا نکلے گی اس کے دل سے تو اس کا فائدہ ہو جائے گا. تو شیخ کی جو وفادار مرید ہوتے ہیں وہ ہر وقت شیخ کی جو مزاج ہے اس کو پہچانتے ہیں. مثال کے طور پر ایک بزرگ تھے, انہوں نے بہت زیادہ مجاہدہ کیا, وضو کر کے اٹھے تو چکرا کر گر پڑے, چکر آ گیا, مجاہدے میں تھے, سہارا دے کر اٹھایا گیا. اب جو ان کا اسٹوڈنٹ تھا, مرید تھا, وہ سمجھ گیا کہ حضرت نے اتنا مجاہدہ کیا ہے, بھوک ہے, تو ان کو چکر آیا. تو وہ گیا بھاگ کر کہ بھئی ان کے لیے میں کھانا لے کر آؤں. وہ کھانا لے کر جب آیا تو حضرت نے اس کھانے کو کھانے سے انکار کر دیا, میں تو میں نہیں کھاتا. اب یہ کہے کہ حضرت آپ کھا لیں, آپ کو بھوک لگ رہی ہے نا. تو انہوں نے کہا بھئی دیکھو بات سنو, جب مجھے چکر آیا تو تم جب بھاگے تھے تو مجھے خیال آیا کہ یہ کھانا لینے جائے گا, تو میرے دل میں ایک امید لگی تمہارے سے کہ تم کھانا لے کر آؤ گے, اور تم واقعی کھانا لے کر آئے ہو, لہذا اس کھانے کو میں نہیں کھاتا کیونکہ اس میں نفس شامل ہو گیا نا, اب تو لہذا میں نہیں کھاتا. اب یہ سالک جو ہے یہ جانتے تھے کہ میرے شیخ کا مزاج کیا ہے, تو یہ کہنے لگا اچھا ٹھیک ہے حضرت. انہوں نے کھانا اٹھایا اور باہر نکل گئے. باہر نکل کے تھوڑی دیر کے بعد دوبارہ یہ واپس تشریف لاتے ہیں اور آ کر حضرت سے کہتے ہیں حضرت کھانا کھا لیں. تو اور ساتھ ہی کہا کہ حضرت اب تو آپ کے دل میں تمنا اور وہ جو کیفیت تھی ختم ہو گئی ہوگی, کیونکہ میں کھانا لے کے چلا گیا تو آپ کو بھی پتہ چل گیا جہاں واقعی یہ چلا گیا, تو اب تو کھا لیجئے. تو حضرت نے بیٹھ کے اس وقت اس کھانے کو کھا لیا. اب دیکھیں وہ سالک مزاج شناخت, یعنی اس کو شناخت تھی اپنے شیخ کے مزاج کی, پتہ تھا اس کو کہ اس چیز کو اس طرح سے قبول کر لیں گے اور دیکھو اسے کتنی محنت کر کے اسی طرح اس کو پیش کر دیا دوبارہ. تو اور وہ کہتا کہ یار کھانا لے کے آئے ہیں, نخرے کر رہے ہیں. آج کل کوئی بندہ ہو جی میں نے اتنا کام کیا ہے اور دیکھو جی یہ عجیب بات ہے کہ بھائی لیتے نہیں ہے اور بھوک بھی لگی ہوئی ہے, فلاں بھی ہے. لیکن نہیں, وہ جانتے تھے کہ یہ اتنی بے نفسی ان کے اندر ہے, ایسا میرا شیخ ہے. کتنی پازیٹیو تھنکنگ تھی اس بندے کی, اس سالک کی, جو اس نے اس مزاج کو انڈرسٹینڈ کرتے ہوئے اس کو پلٹ کر دوبارہ لا کے اس کو خدمت کر دی. خدمت سے باز نہیں آیا, خدمت بھی کر دی لیکن مزاج کو جان کے سمجھ کے پھر اس کی خدمت کی. سبحان اللہ کیا بات ہے, یہ وفادار لوگ ہوتے ہیں. حضرت خواجہ دوست محمد قندھاری رحمتہ اللہ نے اپنے ایک مرید حضرت مولانا اکبر علی رحمتہ اللہ کے ذمے مختلف مجالس کے ملفوظات لکھنے لگائے, یعنی بیانات ہوتے نا ان کو لکھنے کا ذمہ لگا دیا. وہ یہ کام کرتے رہے, ایک عرصے تک کرتے رہے ہوں گے, کام جو ذمہ لگا دیا. ایک دن حضرت خواجہ رحمتہ اللہ نے پوچھا کہ آپ کو یہ جو لکھنے کا کام ہے ملفوظات لکھنے سے زیادہ فائدہ ہوتا ہے یا مراقبہ وغیرہ سے زیادہ فائدہ ہوتا ہے, کس کام سے آپ کو زیادہ فائدہ ہوتا ہے؟ تو حضرت مولانا اکبر رحمتہ اللہ نے عرض کیا کہ آپ کے ملفوظات لکھنے سے بہت زیادہ فائدہ ہوتا ہے, یعنی مراقبوں سے زیادہ شیخ کے بتائے ہوئے کام سے فائدہ ہو رہا ہوتا ہے. اب اندازہ تو کریں اور ہماری حالت کیا ہوتی ہے, ایسے جیسے بس کسی نے ران ہی ڈال دی ہے, بینڈی نہیں ہوتے. اللہ اکبر, اللہ اکبر. भाई जैसा करोगे वैसा भरोगे, सीधी सी बात। अधूरी तरबियत करवाओ तो आपकी मर्जी, पूरी तरबियत करवाओ आपकी मर्जी, सीधी सी बात। और जैसे कि साजिद ने अर्ज किया कि भाई हमने अपनी जिंदगी में यही देखा है कि जो हमने किया था अल्हम्दुलिल्लाह उतना ही हमें वापस मिल रहा है, हमारे वो साथी जिन्होंने इससे ज्यादा किया था उनको ज्यादा मिल रहा है, हमने जितना किया था उतना हमें पलट के वापस आ रहा है। हमारे हजरत जी फरमाते हैं कि सुभान अल्लाह, उन्होंने अपने शेख को देखा कि लोग ऐसे हजूम करके उनके ऊपर चढ़ते थे और हजरत पीछे पीछे होते चले जाते थे, कि लोगों का रश इतना पड़ गया और वो पीछे पीछे होते चले जाते थे। हजरत फरमाते हैं बिल्कुल यही वाकया हमारे साथ भी फिर हुआ, उसी मस्जिद में उसी जगह पर जहाँ हमारे हजरत के साथ इसी तरह से वाकया हुआ कि वो एक जगह खड़े हैं, लोगों का रश चढ़ा रहा और वो अखीर उनको पीछे हटते हटते दीवार के साथ जाके लाते हो। तो हजरत फरमाते हैं मैं भी वहां पर गया, मैंने भी बयान किया, लोगों का हजूम ऐसे चढ़ते चढ़ते आया और मुझे पीछे हटते हटते दीवार के साथ लगना पड़ा। देखो ये निस्बत है, ये आम सी चीज नहीं है, जो बड़ों के साथ हुआ और जिसने जितनी निस्बत को पा लिया उसके साथ वैसा करता वाकया होता है। आज अपनी जिंदगी को हूबहू ऐसे महसूस करता है कि मेरे हजरत के साथ जो जो हुआ वो मेरे साथ भी होना है, ऐसा दिल इस बात पे राजी और खुश है। उनको अगर लोगों ने मोहब्बत दी और उनके साथ तावन किया अल्हम्दुलिल्लाह, इस आजिज को भी मिल रहा है, शुक्र है अल्लाह ताला आसान। और सेम टाइम पर जो उनको दुख और तकलीफें लोगों ने दी, मेरे भाइयों ये आजिज ने भी अपने आप को उस पर राजी किया हुआ है। उनको अगर दुखी किया गया तो हमें भी दुखी किया जाएगा, निस्बत जो वही है जी, निस्बत जो वही है। हमने अपने हजरत को दुखी होते हुए अपनी जिंदगी में देखा है, लोगों ने छलनी कर दिया उनको, लिहाजा हमें हजरत का उस वक्त सब्र करना, हजरत का अल्लाह की तरफ रुजू करना, हजरत का उन लोगों के साथ फिर भी हुस्न अखलाक के साथ डील करना, ये सारी चीजें देखी हुई है। और उसके बाद जहां जहां हमारे साथ कोई दुखी करता है हम भी उसी तरह फिर फौरन वो वाकया याद आ जाता है, शहजत के साथ ये हुआ था, ठीक है, उसको टैकल करने का तरीका भी आ गया, तकलीफ फौरन वो रिलेट कर दिया जाता है ना। देखो ऐसे समझे, एक बंदा जो है वो रेजिडेंसी करता है, वो रेजिडेंसी के दौरान क्या कर रहा होता है, वो वाकयात देख रहा होता है। 3 साल रेजिडेंसी में उसको जो घुमाया जाता है अस्पतालों में, इसलिए वो वाकयात देखता है कि एक केस आया था, हमारे सीनियर्स ने उसको ऐसे टैकल किया, ऐसे ट्रीटमेंट दी, ये किया और वो बिना आखिर या मर गया या ठीक होके चला गया। क्यों मर गया, किस किस्म का केस मर जाता है और किस किस्म का ठीक होके चला जाता है। मिसाल के तौर पर मुझे याद है मैं एक दफा अस्पताल में रेजिडेंट था, तो मैंने 2 एडमिशन किए, एक नौजवान था और एक बूढ़ी औरत थी, बिल्कुल बूढ़ी औरत, तो मेरे दिल में अल्लाह ताला ने ऐसे डाल दी, अल्लाह माफ करे, होना तो नहीं चाहिए ऐसे। तो मैंने कहा यार ये बूढ़ी तो इस उम्र में आई है और इसकी जो हालत है ना, ये तो अब वापस नहीं जाती, ये तो मर के ही जाएगी यहाँ से, क्योंकि बाद मरीज ऐसे होते ना, वो जब आते ना अस्पताल में वो पक्के दाखिल हो जाते, वो वाकई वो बंदा खिदमत करता रहता है उनका इलाज, और रेजिडेंट को उनके लिए बड़ा काम करना पड़ता है। रेजिडेंट होते हम दिन रात लगे हुए, ओ उसने ठीक ही नहीं होना, वो मर जाते हैं, तो बड़ा कहते यार ये तो मेरा पूरी रोटेशन जो है ये ले गई है। तो मेरे ऐसे दिल में आ गया, मैं गया तो ये तो मर के ही जाएगी, इसकी तो जो हालत है हर बीमारी तो इसको लगी हुई है, तो ये तो पक्की खिदमत है। तो अच्छा मेरे दिल में ख्याल आया वो जो है ना जवान जो है ना, ये तो 2-4 दिन की बात है, ये तो निकल जाएगा, तो ये या और ये लग गई मेरे दिल में, तो एक बेड तो पक्का हो गया मेरा। तो खैर जनाब वो ये एक बहन सा दिल में आया, अल्लाह ताला डालते होंगे ना बंदे को समझाने बताने के लिए। तो मेरा ऐसे वहम से थोड़ी देर के लिए आया, दिमाग से निकल गया, भी काम उल्टा हुआ, वो नौजवान मर गया, वो बूढ़ी जो है ना वो बाद में ठीक ठाक होके वो वापस जा रही थी नर्सिंग होम। मैं कह लो भाई ये फिट हो गई है। तो मैंने कहा यार ये अजीब बात क्या हुआ, काम उल्टा हो गया। तो अभी ये रेजिडेंसी होती है मतलब सीखता है, इसलिए वो वहां पर लगाते हैं कि देखो तो ये जो ना आप हर किस्म के तजर्बे हासिल करें। तो शेख के साथ भी बंदा इसी तरह तजर्बात कर रहा होता है, सीख रहा होता है, शेख की जिंदगी को देख रहा होता है, उसके हालात, उसकी हर चीज। और फिर अगर इसको मजीद ऊपर जाके देखना हो तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी के साथ आप देख लेंगे। अल्हम्दुलिल्लाह सिलसिला आले नक्शबंदिया मुजद्दिदिया जो है बिल्कुल मुत्तबे सुन्नत जो है सिलसिला है, इसमें तबाए सुन्नत जो है जबरदस्त नजर आती है। इस सिलसिले में चलने वाले जो है ना बंदे अगर अपनी शेख को देखें, अपने सिलसिले के ऊपर देखें और बिलाखिर नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी को देखें, आपको लगेगा सिमिलर वाकयात इनके साथ हो रहे होते हैं। बहू वही तकलीफें इनको भी आ रही होती हैं और वही सब बातें इनके साथ भी हो रही होती हैं, उसी तरह के फायदे भी इनको मिल रहे होते हैं, उसी तरह की तकलीफें भी इनको मिल रही होती हैं। अल्लाह ताला हमें अपने मशायख की सही मायने में खिदमत करने वाला बनाए और उनसे पूरा पूरा फायदा उठाने वाला बनाए। तो आखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन।